आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
सोचे जस्तो हुन्न जीवन, यस्तै नै छ जिन्दगी। कहिले हाँसो कहिले रोदन, यस्तै नै छ जिन्दगी। क्रिस्टमा सबै अर्पिदी सफल रहे 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 छ जिन्दगी। दिने आँसु बहाने परेलीमा आँसु ल्याइदिने उजाड उजाड जीवनमा नयाँ वसन्त दिने आँसु बहाने परेलीमा आँसु ल्याइदिने दुखमा सुखमा सधैँ साथी बन्ने दुखमा सुखमा सधैँ साथी बन्ने येशु तिमी नै हो येशु तिमी नै हो येशु तिमी नै हो येशु तिमी नै हो कहिले हाँसो कहिले रोदन यस्तै नै छ जिन्दगी ख्रिस्टमा सबै अर्पिदिए सफल रहेछ जिन्दगी ख्रिस्टमा सबै अर्पिदिए सफल रहेछ जिन्दगी ला ला ला
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह, साथै हार्दिक स्वागत छ आज पनि यो तपाईहरूको आफ्नै कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन पहिलो कोरन्थी 14 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी देख्छौ वरदानहरूको अभ्यास। हामी यो पत्रको त्यो खण्डमा छौं जुन आत्मिक वरदानहरूको सम्बन्धमा छ। 12 अध्यायमा हामीले वरदानहरूको प्रदानको देख्यौं। वरदानहरू विविधतामा मण्डलीको एकताको कायम गर्नु दिएको थियो। प्रत्येक सदस्यसँग भिन्नै भिन्नै अलग अलग वरदान छ, तैपनि सबैले सँगसँगै एकसाथ आफ्ना आफ्ना काम गर्नु पर्दछ। जस्तो कि शरीरमा भएका विभिन्न अंगहरूले आफ्नो आफ्नो काम गर्दछ। आँखाले कानको काम गर्न सक्दैन र कानले आँखाको काम गर्न सक्दैन। प्रत्येकले आफ्नै तरिकामा काम गर्नुपर्छ। हामीलाई पवित्र आत्माद्वारा ख्रिस्टको शरीरमा राखिएको छ र हामीलाई त्यहाँ वरदानहरूको अभ्यास गर्न राखिएको छ। पाउल पहिलो कुरन्थी 12 अध्यायको अन्तिम पदमा भन्छन् कि हामीले अझ उच्च वरदानहरूको निम्ति लालसा गर्नुपर्दछ, अनि उसले हामीलाई अझ उत्तम तरिकाको देखाउँछन्। त्यो तरिका प्रेमद्वारा हो। सम्पूर्ण 13 अध्याय प्रेमको विषय हो। उसले यी सबै कुरा भन्दा महान कुरा प्रेम हो भन्दै 13 अध्यायको अन्त गर्दछन् र उसले हामीलाई निरन्तर भन्दछन् कि हामीले प्रेमको पछि पछ्याउनुपर्छ। यस सबभन्दा पहिले हामी देख्नेछौ अगमबाडीको वरदान अन्य भाषाको वरदान भन्दा श्रेष्ठ हो। पाउलले आफ्नो भनाईलाई जारी राख्दछन्, प्रेमको पछि लाग्नुपर्छ, तापनि आत्मिकताहरूको उत्कट लालसा गर्नुपर्छ। पहिलो कोरन्थी 14 अध्याय 1 पदमा भनिएको छ, प्रेमलाई तिमीहरूको लक्ष्य बनाऊ र आत्मिक वरदानहरूको निम्ति उत्कृष्ट अभिलाषा राख, विशेष गरी अगमबाडी बोल्नको निम्ति। हामीले आत्मिक वरदानहरूको लालसा गर्नुपर्छ, इच्छा गर्नुपर्दछ। मलाई लाग्छ यदि क्रिस्टियनले त्यसको चाहँदैनथे भने त्यो असामान्य कुरा हुने थियो। तर खास गरी अगमबाडी बोल्नलाई, अगमबाडी दिनु भएको खाली भविष्यको बारेमा कुरा बोल्न मात्र होइन, तर अगमबाडी गर्नु भनेको परमेश्वरको वचन दिनु भनेको हो। यसको सरल तरिकामा र बुद्धिमान तरिकामा बोल्नु हो। उसले पवित्र आत्माले दिने वरदान र आत्माका फलहरू बीच भिन्नता बनाउँछ। आत्माका फलहरू प्रेम, आनन्द, शान्ति इत्यादि, जुन आत्माका वरदानहरू भन्दा धेरै महत्वपूर्णका छन्। आज हामी धेरै आत्माका वरदानहरूको लालसा गर्दछौं, तर कतिजना आत्माका फलहरूको निम्ति प्रार्थना गर्दछौ। भनिएको छ, प्रेमलाई तिमीहरूको लक्ष्य बनाऊ र आत्मिक वरदानहरूको निम्ति उत्कृष्ट अभिलाषा राख, विशेष गरी अगमबाडी बोल्नको निम्ति, खास गरी अगमबाडी बोल्नको निम्ति। मित्र, वास्तवमा पाउल कोरिन्थियनहरूलाई अन्य भाषाहरूको ध्यान मग्नताबाट अलग गर्न कोशिस गरिरहेका थिए। भावमा पाउलले भनिरहेका छन्, यो सबै खण्डभरि यसको शान्ता गर, कट्टरपनमा धर्मान्तता र भावनात्मक खेलमा नफस, सबै कुराहरूको तिनीहरूको सही अनुपातमा पकड। अगाडिका 13 अध्यायमा उसले भने कि अन्य भाषाहरू बन्द हुनेछन्, तिनीहरू रोकिनेछन्। यो चाखलाग्दो कुरा छ कि येशूले कहिले पनि अन्य भाषामा बोल्नु भएन। पेन्टिकोस्टको दिनपछि प्रेतहरूले अन्य भाषाहरू बोलेको कुनै रेकर्ड छैन। हामीसँग पाउले अन्य भाषाहरूमा बोलेको वा अन्य भाषाहरूमा सन्देश दिएको ऐतिहासिक रेकर्ड छैन। यद्यपि हामी जान्दछौं पद 18 कि पाउले अन्य भाषाहरू बोले, किनभने तिनले भने 18 पदमा भनिएको छ, म परमेश्वरलाई धन्यवाद चढाउँछु किनकि तिमीहरू सबैभन्दा बढी म अन्य भाषामा बोल्दछु। मित्र, पाउलसँग अन्य भाषाहरू बोल्ने वरदानहरू थियो। तिनी सुसमाचार प्रचारको निम्ति पूरा रोमी साम्राज्यका विभिन्न जातिहरू भाषीहरूको बीचमा गए र तिनीहरूको भाषामा सुसमाचार प्रचार गरे। त्यहाँका हरेक मानिसले पाउल उनीहरूकै भाषामा बोलेका सुने। सम्भवत पाउलको कोरिन्थियनहरूलाई भने, यदि तिमीहरू अन्य भाषाहरू चाहन्छौ भने विभिन्न देशका क्षेत्रमा विभिन्न भाषी मानिसहरू कहाँ जाऊ र ती मानिसहरूको भाषाहरूमा बोल्न आरम्भ गर। आज परमेश्वरले केही संस्थाहरूको खड़ा गर्नुभएको छ, जस्तै विकली बाइबल अनुवादकहरू, जो विश्वको सम्पूर्ण भाषाहरूमा बाइबल अनुवाद गर्न प्रयत्न गरिरहेका छन्। मित्र, त्यो सबभन्दा महान अन्य भाषा आन्दोलन हो। हामी जान्दछौ एक समयमा पाउललाई तेस्रो स्वर्गीयमा उठाइ लगिएको थियो। उसले हामीलाई भन्दछन् कि उसले वर्णन गर्न नसकिने शब्दहरू सुने। मलाई लाग्दैन कि ती थाहा नपाइएका शब्दहरू वा थाहा नपाइएका भाषाहरू थिए, अजान भाषाहरू थिए। ती त्यस्ता शब्दहरू थिए उसलाई बोल्न अनुमति दिइएन। अन्य भाषाहरू हर्षपूर्ण, उल्लासित, रहस्यपूर्ण भाषा होइनन्। अन्य भाषाहरू अर्को स्थानमा बोलिने विदेशी भाषाहरू हुन्। पेन्टिकोस्टको दिनमा प्रेतहरूले विदेशी भाषाहरूमा बोले, ताकि हरेक मानिसले आफ्नै भाषाहरूमा सुनेर बुझे। अहिले त्यो कुराको ध्यान दिनुहोस् कि अध्याय 14 अध्याय 13 प्रेम अध्यायको विस्तार हो। यो 14 अध्याय यसरी आरम्भ हुन्छ, भनिएको छ, प्रेमलाई तिमीहरूको लक्ष्य बनाऊ र आत्मिक वरदानहरूका निम्ति उत्कृष्ट अभिलाषा राख, विशेष गरी अगमबाडी बोल्नको निम्ति। मित्र, दुई पदमा हामी पढ्छौं, किनकि अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुराहरू नै ऊ बोल्दछ। मित्र, यस अध्यायमा हामी देख्छौ कि त्यहाँ वरदानहरू छन् जुन पाउलले जोड़ दिएका छन्। अगमबाड़ी, अन्य भाषा र अन्य भाषाहरूको अर्थ खुलाई। के तपाईँले कहिले यो कुराको ध्यान दिनुभएको छ कि यी तीन अध्यायहरूमा भाइक बाइबलमा अन्य भाषाको सम्बन्धमा अति नै कम उल्लेख भएको? यसको उल्लेख गर्ने पदहरू हुन् मर्कुस 16 अध्याय 17, प्रेरित 2 अध्याय 3 र 4 अनि 11 पद, अनि 10 अध्यायको 46 अनि 19 अध्यायको 56। कर्नेलियस र उसका परिवार अन्य भाषाहरूमा बोले, र एफिससमा युहन्नाका चेलाहरूले पाउलद्वारा तिनीहरूलाई सुसमाचार सुनाएपछि अन्य भाषामा बोले। त्यसकारण हामी पत्ता लगाउँछौ कि भाषाहरू अनुग्रहको युगको स्थापनामा प्रयोग गरिएका थिए। प्रत्येक समय जब जब अन्य भाषाहरू प्रयोग गरिए, ती भाषाहरू त्यस सम्बन्धमा प्रयोग गरिए। तिनीहरू पेन्टिकोस्टको दिनमा अन्य भाषाहरूमा बोलिरहेका थिए, जब सुसमाचार इसरायलको राष्ट्रमा गएथ्यो। तिनीहरू कर्नेलियसको घरमा अन्य भाषामा बोलिए, जब सुसमाचार अन्य जातिहरूको निम्ति खोलिए। एफिससमा अन्य भाषामा बोलिएका थिए, जब सुसमाचार पृथ्वीको अन्तसम्म जान आरम्भ गर्यो। तिनै तीन घटनाहरू भनिएको छ। दुई पदमा, किनकि अन्य भाषाहरू बोल्नेले मानिसहरूसँग होइन तर परमेश्वरसँग बोल्दछ। उसले के भन्दैछ कसैले बुझ्दैन, पवित्र आत्मामा रहस्यका कुरा नै ऊ बोल्दछ। त्यसको मतलब उसले त्यसको बुझ्दैन। अनि तीन पदमा भनिएको छ, तर अगमबाणी बोल्ने हरेकले मानिसहरूसँग नै बोल्दछ। तिनीहरूका आत्मिक वृद्धि, उत्साह र सान्त्वनाको निम्ति ऊ बोल्दछ। पाउल अगमबाणीको वरदानमाथि जोड़ दिइरहेका छन्। पाउल कोरिन्थियनहरूलाई अन्य भाषाहरूमा नजानलाई भन्दछन्, जुनले तिनीहरूलाई आनन्दित गरिरहेको थियो। बर परमेश्वरको वचन बोल्नलाई भन्दछन्, जुन सुधार, शान्ति र सान्त्वनाको लागि हो। 4 पदमा भनिएको छ, अन्य भाषामा बोल्नेले आफ्नै आत्मिक वृद्धि गर्दछ, तर अगमबाणी बोल्नेले मण्डलीको आत्मिक कुराहरूको वृद्धि गर्दछ। अन्य भाषा जुन व्यक्ति विशेषद्वारा अभ्यास गरिन्दछ एक प्रकारको स्वार्थी वरदान हो, तर अगमबाणी बोल्ने वा सिकाउने वरदान मण्डलीको सुधार उन्नतिको लागि हो। 5 पदमा भनिएको छ, तिमीहरू सबै अन्य भाषा बोल भन्ने म चाहन्छु, तर त्यसभन्दा अझ बढी तिमीहरूले अगमबाणी बोलेको म चाहन्छु। मण्डलीको आत्मिक वृद्धिको निम्ति कसैले अर्थ खोली दिएनन् भने अन्य भाषामा बोल्ने भन्दा अगमबाणी बोल्ने श्रेष्ठ हो। अगमबाणी गर्नु भनेको परमेश्वरको वचन दिनु भनेको हो। महत्वपूर्ण कुरा चाहिँ अन्य भाषा सभा होइन तर बाइबल अध्ययन। अगमबाणी बोल्ने भनेको चाहिँ बाइबलको सिकाउने शिक्षक हो। कोही पनि अन्य भाषाहरूमा बोल्नु हुँदैन जबसम्म त्यहाँ कोही व्यक्ति त्यसको उल्था गर्ने व्यक्ति हुँदैन, ताकि सुन्नेहरूले बुझेर केही शिक्षा सिक्न सकुन्। 6 पदमा भनिएको छ, भाइ हो, यदि म तिमीहरूलाई अन्य भाषामा बोल्दै आए तर तिमीहरू कहाँ कुनै प्रकाश अथवा ज्ञान वा अगमबाडी वा शिक्षा ल्याइन भने मबाट तिमीहरूलाई के फाइदा हुन्छ। पाउल भनिरहेका छन्, जब म तिमीहरू कहाँ बात गर्न वा कुरा गर्न आउँदा यदि मैले बोलेको कुराद्वारा तिमीहरूलाई केही अर्थ दिएन वा तिमीहरूले बुझ्न सकेनौ भने मेरो त्यहाँ आउने के काम छ, के फाइदा छ। अनि 7-8 पदमा भनिएको छ, बाँसुडी वा बीणा जस्ता निर्जीव बाजाबाट स्पष्ट ध्वनि निस्केन भने कसले भन्न सक्छ के बचिरहेछ। यदि तुरहीले स्पष्ट ध्वनि दिएन भने युद्धको निम्ति को तयार हुने। सधैँ प्रयोग गरिने अन्य भाषाको अहमहत्वको जनाउन पाउलले यी दुई कुराको उदाहरण दिन्छन्। पद 9 भन्छन्, तिमीहरूसँग पनि यस्तै हुन्छ, यदि बुझ्न नसकिने शब्द तिमीहरू आफ्नो जिब्रोले बोल्दछौ भने तिमीहरूले के भनिरहेको हौ कसैले कसले बुझ्ने, तिमीहरू त हावामा बोलिरहेकै बोलिरहे झैं हुनेछौ। पाउल भावमा भनिरहेका छन्, नबुझिने कुराको किन पछि लाग्ने, बर त्यस्तो कुराको पछि लागौं जुनले अर्थ दिन्छ। अनि 10-12 पदमा भनिएको छ, संसारमा सायद धेरै किसिमका भाषाहरू छन्, ती कुनै पनि अर्थहीन छैनन्। यदि बोलेको भाषाको अर्थ मैले बुझिन भने त बोल्नेको निम्ति म विदेशी हुन्छु र त्यो बोल्ने चाहिँ मेरो निम्ति विदेशी हुनेछ। यसरी नै तिमीहरू पनि पवित्र आत्माका वरदानहरूको निम्ति उत्सुक भएका हुनाले मण्डलीका निर्माणको काममा श्रेष्ठता हासिल गर्न प्रयत्न गर। मित्र, विश्वमा धेरै भाषाहरू छन् तर ती मानिसहरूको बीचमा संचार आदान प्रदान हुन सक्दैन जो उही एकै भाषा बोल्दैनन्। यदि तपाईँ त्यस्तो भाषा बोल्नुहुन्छ जो चर्चमा मण्डलीमा कसैले बुझ्न सक्दैन त कसरी त्यसले चर्चमा मण्डलीमा मानिसहरूको सुधार गर्दछ। त्यो नै महत्वपूर्ण मामला हो। के त्यसले मण्डलीको सुधार गर्छ, के यसले विश्वासीहरूको उत्थान गर्छ। 13 पदमा भनिएको छ, यसकारण अन्य भाषामा बोल्नेले त्यसको अर्थ खोल्ने शक्तिको निम्ति प्रार्थना गरोस्। जुनै कुरा अन्य भाषामा भनिएको छ त्यसको अर्थ खुलाउनु पर्दछ, नत्र त त्यसले कसैलाई कुनै अर्थ दिँदैन। यदि वक्ताले अर्थ खुलाउन सक्दैन भने त्यहाँ कोही व्यक्ति हुनै पर्छ जससँग अर्थ खुलाउनेको वरदान छ। अनि 14 पदमा भनिएको छ, किनभने मैले अन्य भाषामा प्रार्थना गर्दा मेरो आत्माले प्रार्थना गर्दछ तर मेरो दिमाग चाहिँ निष्फल हुन्छ। मित्र, यो ती व्यक्तिहरूको निम्ति उत्तर हो जसले भन्छ कि तिनीहरू आफ्नो व्यक्तिगत आराधनामा अन्य भाषाहरूमा बोल्दछन्। यदि सम्मत चाहिँ काम नलाग्ने हुन्छ भने तपाईँ त्यसबाट आत्मिक उत्थान पाउनुहुन्न। त्यसको मतलब पवित्र आत्मालाई आत्मा तपाईँलाई सेवा गरिरहेको हुने छैन। यदि तपाईँले कुनै आत्मिक उत्थान सुधारको पाउनुहुन्छ भने त्यो खालि मनोवैज्ञानिक हो, साइकोलोजिकल हो। पावल भन्छन्, तिम्रो समझ काम नलाग्ने हुन्छ, फलप्रद हुँदैन। अनि 15-16 भनेको छ, अब मैले के गर्ने त, म आत्माले प्रार्थना गर्नेछु र दिमागले पनि प्रार्थना गर्नेछु। आत्माले स्तुति गर्नेछु र म दिमागले पनि स्तुति गर्नेछु, नत्र त तिमीले आत्मामा परमेश्वरको प्रशंसा गर्दा बुझ्न नसक्ने बाहिरको मानिसले तिम्रो धन्यवादको प्रार्थना पछि आमिन कसरी भन्ने, जबकि तिमीले के भनेको सो उसले बुझ्दैन। अर्को शब्दमा केही लाभप्रद काम लाग्ने फाइदाका कुरा भन, ताकि अर्को क्रिस्चियनले अर्को मानिसले त्यसमा आमिन भन्न सक्छ। अनि 17-19 पदमा भनिएको छ, तिमी त राम्ररी धन्यवाद दिन्छौ होला, तर त्यसको त्यो अर्को मानिसको कोही आत्मिक वृद्धि गर्दैन, केही आत्मिक वृद्धि गर्दैन। म परमेश्वरलाई धन्यवाद चढाउँछु किनकि तिमीहरू सबैभन्दा बढी म अन्य भाषामा बोल्दछु। 19 पद, तापनि मण्डलीमा अन्य भाषामा 10,000 शब्द बोल्नुभन्दा त बरु आफ्नै दिमागले 5 शब्द अरूलाई शिक्षा दिने हेतुले म बोल्न चाहन्छु। अहिले म सोच्दछु कि पाउलको तात्पर्य हो, एक मिशनरी प्रचारको नाताले कमसे कम दर्जनौ विभिन्न भाषाहरूमा बोले,
जब तिनी सुसमाचारको निम्ति रोमी साम्राज्यका विभिन्न क्षेत्रहरूमा प्रान्तहरूमा हुँदा जहाँ विभिन्न भाषा भाषीहरूका जनजातिहरू थिए, तिनीहरूले उसको भाषा बुझ्न सक्दैनथे अनि उसले तिनीहरूको भाषा पनि बुझ्न सक्दैनथे। तर तब उसले तिनीहरूसँग तिनीहरूकै भाषामा बोले। उसले तिनीहरूलाई आफ्नो बोली भाषाद्वारा अर्थ बुझाइदिए। तिनीहरूले बुझ्ने गरी बोले। तर जब तिनी चर्चमा मण्डलीमा हुन्छन्, जहाँ तहाँ ती विश्वासीहरू हुन्छन् जो उसले बोल्ने उही भाषाहरूको बोल्दछन् भने तिनी त्यो भाषामा बोल्नेछन् जुन हरेकले बुझ्न सक्छन्। मानिलिउ यदि म नेपाली भाषा बोल्न सक्छु भने र तपाईँहरू पनि नेपाली भाषा बुझ्न सक्नुहुन्छ भने किन मैले अरू विदेशी भाषाहरूमा तपाईँसित बोल्नु? त्यही नै पावलको तात्पर्य हो। अनि बस पदमा भनिएको छ, पद बीसमा, बाई हो सोच विचारमा बालक नहो, खराबीको निम्ति बालक बन तर सोच विचारमा परिपक्व बन। पावल फेरि कोरन्थिनहरूलाई हप्काइरहेका छन्। उसले तिनीहरूलाई ख्रिष्टमा शारीरिक संसारिक काखे बालक भनेका छन्। अहिले पावल तिनीहरूलाई भन्दछन् केटा केटीहरू जस्तै व्यवहार नगर। एक्काइस पदमा भनिएको छ, व्यवस्थामा लेखिएको छ अनौठो भाषा बोल्ने मानिसहरूबाट र विदेशीका ओठबाट यी मानिसहरूसँग म बोल्नेछु र पनि तिनीहरूले मेरो कुरा सुन्ने छैनन्, परमप्रभु भन्नुहुन्छ। देख्नुभयो, पावलको तात्पर्य बुझिने भाषा हो। तिनी भन्छन् म अरू मानिससँग तिनीहरूको भाषामा बोल्न गइरहेको छु। बाइस पदमा भनिएको छ, यसकारण अन्य भाषाहरू विश्वासीहरूको निम्ति होइन तर अविश्वासीहरूको निम्ति चिन्ह हो, तर अगमबाडी चाहिँ अविश्वासीहरूको निम्ति होइन तर विश्वासीहरूको निम्ति हो। यही नै पावल भनिरहेका छन्। जब म सुसमाचारको सिलसिलामा विभिन्न मिशन क्षेत्रमा गए, उदाहरणको निम्ति पिसिडियाको अन्तिओक ल्याउ, तिनीहरू बेग्लै भाषा बोलिरहेका थिए, त्यसकारण मैले तिनीहरूकै आफ्नै भाषामा तिनीहरूसँग बोले। अनि जब मैले सुसमाचारको तिनीहरूको आफ्नै भाषामा पेश गरे, तिनीहरूले विश्वास गरे। अहिले जब म यी मानिसहरूसँग इसरायलको मुलुकमा भेट्दछु, म तिनीहरूले बुझ्ने र मैले बुझ्ने भाषामा बोल्दछु, त्यसकारण म अगमबाडी गरिरहेको छु। त्यसको मतलब म तिनीहरूलाई परमेश्वरको वचन सिकाइरहेको छु। त्यसपछि निम्न पदहरूमा हामी देख्छौं, कुनै पनि वरदानको अभ्यासको लागि स्थानीय मण्डलीमा आज्ञा। त्यस पदमा भनिएको छ, यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषामा बोल्यो भने र विश्वास नगर्ने मानिसहरू र नबुझ्नेहरू त्यहाँ आए भने के तिनीहरूले तिमीहरूलाई बाउला भन्ने छैनन् र? हामी चाहँदैनौ कि बाहिरको कोही अन्य जाति मानिस मण्डलीमा आएको बेला तमाम स्थिति चाहिँ यस्तो भएको जसले गर्दा जुन देखेर तिनीहरूले यो सोचेको कि तिनी वास्तवमा पागलहरूको झुण्डको बीचमा पो प्रवेश गरेका रहेछन्। यदि त्यहाँ आज आवश्यक एक कुरा के छ भने परमेश्वरको वचनको तर्कसंगत अर्थपूर्ण पेश वा प्रस्तुति। बस यो संसारमा मानिसहरू बुद्धिमान छन्, तिनीहरू वैज्ञानिक विचारधाराका छन्। तिनीहरूलाई त्यस्तो तर्कसंगत सन्देशको आवश्यक छ जुनको बुझिन सकियोस्। परमेश्वरको वचन त्यस तरिकामा पेश गर्नुपर्दछ ताकि त्यो सबैले बुझ्न सकोस्। अनि 25 र 26 पदमा भनिएको छ, त्यसको हृदयका गुप्त कुराहरू प्रकट हुनेछन् र घोप्टो परेर त्यसले परमेश्वरलाई पुज्नेछ र त्यसले परमेश्वर तिमीहरूका माझमा हुनुहुन्छ भन्ने घोषणा गर्दछ। अर्को शब्दमा यदि तपाईँ परमेश्वरको वचनको प्रचार गरिरहनु भएको छ र अविश्वास मण्डलीभित्र आउँछ अविश्वासीहरू, तब तिनी त्यस वचनद्वारा कायलता दोषसिद्धिमा आउँछ र मन परिवर्तन गरी ख्रिष्टमा आउँछ। 26 पदमा भनिएको छ, भाइ हो अब हामी के भनौं त, तिमीहरू एकसाथ भेला हुँदा हरेकसँग भजन वा शिक्षा प्रकाश अन्य भाषा वा अर्थ खुलाइ हुन्छ, यी सबै कुरा आत्मिक वृद्धिको निम्ति गरियुन्। यदि त्यहाँ कुनै अन्य भाषामा बोलिन्दछ भने त्यहाँ एक अर्थ खुलाउने हुनैपर्छ र सन्देश सुधार गर्ने हुनैपर्छ। हरेक कुरा जे गरिन्दछ त्यो मण्डलीको सुधार गर्ने कुरा हुनैपर्छ। 27 र 28 पदमा भनिएको छ, कसैले अन्य भाषामा बोल्छ भने दुईजनाले मात्र अथवा बढीमा तीनजना समेतले पालोसँग बोलुन् र एकजनाले त्यसको अर्थ खोलोस्, तर अर्थ खोल्ने त्यहाँ कोही नभए खोल्ने मानिस मण्डलीको सभामा चुप रहोस् र त्यो आफैसँग र परमेश्वरसँग बोलोस्। त्यहाँ केवल सुधार मात्र हुनुहुँदैन, त्यहाँ क्रम पनि हुनैपर्छ। यदि कोही अन्य भाषामा बोल्न गइरहेको छ भने त्यहाँ अर्थ खुलाउने हुनैपर्छ अनि सन्देशले परमेश्वरको वचनसँगको पुष्टितामा तात्पर्य वा अर्थ बनाउनै पर्छ। यदि त्यसले त्यो गर्दैन भने परमेश्वरको आत्मा त्यसमा छैन। तपाईँ यस कुरामा निश्चय हुन सक्नुहुन्छ, यदि त्यहाँ कुनै अर्थ खुलाउने छैन वा यदि कुनै दुई वा तीनले पहिले नै बोलिसकेका छन् भने अर्को चाहिँ त्यो अन्य भाषामा बोल्न चाहिँ चाहिरहेको छ, चुप रहनुपर्छ, त्यो कहीँ गएर आफैसित बोलोस्। 29 र 30 पदमा भनिएको छ, अगमबाणी बोल्ने चाहिँ दुई अथवा तीनजना हुन् र अरूले तिनीहरूले बोलेको कुरा राम्ररी जाँच गरून्, तर त्यहाँ बस्ने कुनै एकजनालाई प्रकाश आयो भने पहिलो वक्ता चाहिँ चुप रहोस्। त्यस दिनमा चर्चमा अगम वक्ताहरू थिए र तिनीहरूले अगमबाणीहरूको बोल्न सक्थे। हामी प्रेरित 29 अध्यायको 21 अध्यायको 9 पदमा देख्छौ कि फिलिपका अगमबाणी छोरीहरू थिए। अनि त्यही अध्यायमा हामीलाई भनिएको छ, अगबसले पनि अगमबाणी गरे। हामीसँग भविष्यका कुराहरूको अगमबाणी गर्ने वरदान कति पनि छैन, अर्थ के मौसम विभागले पनि अगमबाणीको क्षेत्रमा त्यति राम्रो गर्दैन। 31 पदमा भनिएको छ, तिमीहरू सबैले पालैसँग अगमबाणी बोल्न सक्छौ र यसरी नै सबैले सिकाउन सक्छन् अनि सबैले उत्साह पाउन सक्छन्। तिनीहरूले एक एक गरी पालै पालो अगमबाणी गर्न सक्छन्। हरेकसँग परमेश्वरको वचनको बारेमा भन्ने केही कुराहरू हुन सक्छ। जीवन साक्षीका मिटिङमा केही मानिसहरूले बनाएका कथनहरूद्वारा म अति नै धेरै गरी आशिषित भएको छु। अनि 32 र 33 पदमा भनिएको छ, अगमवक्ताहरूका आत्मा अगमवक्ताहरूकै अधीनमा हुन्छन्, किनकि परमेश्वर गोलमालका परमेश्वर हुनुहुन्न तर शान्तिका परमेश्वर हुनुहुन्छ। सन्तरका सबै मण्डलहरूमा झुण्डहरूमा भएको प्रथा अनुसार, मित्र, मण्डली सेवा सुव्यवस्थित तरिकामा हुनुपर्छ। अनि 34 पदमा भनिएको छ, स्त्रीहरू मण्डलीको सभामा चुपचाप रहन्, तिनीहरूलाई बोल्ने अनुमति छैन तर व्यवस्थाले भने जै तिनीहरू अधीनमा रहन्। अहिले पाउल यहाँ के को बारेमा बोलिरहेका छन् त? अन्य भाषा। पाउल भनिरहेका छैनन् कि स्त्रीले मण्डलीमा बोल्नु हुँदैन, बरु तिनी भनिरहेका छन् कि मण्डलीमा अन्य भाषामा बोल्नु हुँदैन। मित्र, यदि तपाईँले स्त्रीहरूलाई अन्य भाषा आन्दोलनबाट बाहिर निकाल्नुभयो भने त्यो आन्दोलन रातभरमै मर्दछ। तपाईँ भन्नुहोला, यस्तो कुरा भन्ने असल होइन, म जान्दछु कि यो असल होइन तर यो सत्य हो। 35 र 36 भनिएको छ, केही कुराको बारेमा तिनीहरू सोध्न चाहन्छन् भने घरमा आफ्ना आफ्ना पतिलाई सोधन, किनभने मण्डलीमा स्त्रीहरूले बोल्न शर्मको कुरा हो। के परमेश्वरको वचन तिमीहरूबाट शुरू भएको हो अथवा के तिमीहरूलाई तिमीहरू कहाँ मात्र यो आएको हो? निश्चय नै परमेश्वरको वचन तिनीहरू कहाँ आएथ्यो। अनि 37 र 38 पदमा भनिएको छ, कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने मैले लेखेको कुरा प्रभुको आज्ञा हो भनेर त्यसले स्वीकार गरोस्, तर कसैले त्यसको वास्ता गर्दैन भने त्यसको पनि वास्ता गरिने छैन। यो चाहिँ खास जाँच हो, खास निरीक्षण हो। यदि कुनै मानिसले आज भन्छ कि तिनी अगमवक्ता हुन् वा तिनी आत्मिक हुन् किनभने तिनी अन्य भाषामा बोल्छन्, उसले यो कुरा बुझोस् कि पाउले यहाँ जे कुरा भनिरहेका छन् त्यो परमेश्वरको आज्ञा हो। 39 र 40 पदमा भनिएको छ, यसकारण भाइ हो, अगमबाडी बोल्ने उत्कृष्ट इच्छा गर र अन्य भाषामा बोल्नेहरूलाई मनाई नगर, तर सबै काम शिष्टतापूर्वक र सुव्यवस्थित ढंगले हुनुपर्छ। यहाँ फेरि हामीलाई उक्तम वरदानको इच्छा गर्न उत्साह दिइएको छ। यो स्पष्ट प्रमाणित कुरा हो कि परमेश्वरको वचनको सिकाउने कुरा उक्तम वरदान हो अनि यसको निम्ति म परमेश्वरलाई धन्यवाद दिन्छु। यो महान सिद्धान्त हो। प्रभुले आजको यो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीयू नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ, www.twrnepal.com, र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।